नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर संवादमा स्वागत छ। म सन्तोष रेग्मी। विगत केही दिन यता परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण देशका नदी तथा खोलामा जलस्तर बढ़ेका कारण तटीय क्षेत्रका सयौं बस्ती डुबानमा परेका छन्। कतिपय स्थानमा बाढ़ी र पहिरोले विपद निम्त्याएको छ। वर्षाले सड़कलाई नै डुबाएपछि नेपालगंज गुलरिया सहितका कतिपय सड़कमा आवागमन अवरूद्ध भएको छ। पहिरोका कारण ठूला साना गरी कतिपय राजमार्ग आंशिक रूपमा अवरूद्ध भइरहेका छन्। बेला बेलामा खुलाउने प्रयास भइरहेको छ र बेला बेलामा अवरूद्ध भइरहेका छन्। हिजो मात्रै बारा र कञ्चनपुरमा भएका सड़क दुर्घटनामा कम्तीमा 18 जनाको मृत्यु भएको छ। आगामी मंगिर 4 गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर सुरक्षा रणनीति बनाउने योजना बनाउने र ती कार्यक्रमहरूलाई कार्यान्वयनमा लैजाने विषयमा सुरक्षा निकाय र गृह मन्त्रालय छलफल एवं तत्सम्बन्धी विभिन्न बैठकहरूमा व्यस्त देखिएको छ। पछिल्लो वर्षाको मानवीय र भौतिक क्षति, उद्धार राहत प्रयास, त्यसै गरी सड़क दुर्घटना न्यूनीकरण गर्न पछिल्लो समयमा गृह मन्त्रालयले बनाएको समिति, त्यसको सक्रियता, त्यसको सक्रियताका बावजूद पनि भइरहेका दुर्घटना र आसन्न निर्वाचनको सुरक्षा रणनीति लगायतका विषयमा आजको अन्तर्संवादमा हामी कुराकानी गर्नेछौं। कुराकानीमा हामीसँग हुनुहुन्छ गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव डिजन भट्टराई। प्रवक्ताज्यू
हजुर नमस्ते। हजुर, पहिलो कुरा अलिकति मैले म गृह मन्त्रालयको भन्दा पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रवक्ता हो।
हजुर हजुर हजुर
हजुर, गृह मन्त्रालयको चाहिँ होइन।
हजुर प्राधिकरणका प्रवक्ता ज्यू, यहाँलाई स्वागत छ।
धन्यवाद।
अब अहिले पछिल्लो समयमा वर्षाका कारण भइरहेको क्षतिको अथवा मानवीय र भौतिक क्षतिको विवरण यहाँहरूले हिजो दिउँसो त प्रकाशन गर्नुभएको छ, त्यसपछि अहिलेसम्मका क्षतिहरू के छन्? हिजो दिउँसो यहाँहरूको प्रकाशित बुलेटिनले दुईजनाको मृत्यु भएको, दुईजना बेपत्ता भएको र केही घाइते भएको भनेको छ, पछिल्लो विवरण के छ?
विशेष गरी हिजो चाहिँ हाम्रो बागमती गण्डकी लुम्बिनी कर्णालीका सबैजसो जिल्लाहरूमा वर्षा भएको छ भने सुदूरपश्चिम प्रदेशको चाहिँ कैलाली, कञ्चनपुर, अछाम, बैतडी जिल्लामा चाहिँ वर्षा भएको छ र यो वर्षाको कारणले गर्दा सामान्य रूपमा धनजनको क्षति भइ नै रहेको खबर प्राप्त भएको छ। यसरी हेर्दाखेरि हिजो चाहिँ मकनपुरको राक्सीराङ वार्ड नम्बर 5 पहिरोमा परि एकजना बेपत्ता भएको प्राप्त भएको छ भने धादिङमा चाहिँ मोटरसाइकलमा सवार रहेका दुईजनालाई माथिबाट झरेको भनौँ यो चाहिँ ढुङ्गा झरेर पहिरोको ढुङ्गा झरेर चाहिँ लागेर घाइते हुनुभएको छ। 4 घरहरू किन क्षति भएको अवस्था छ हिजोको अवस्था हेर्दाखेरि र विशेष गरी हिजो चाहिँ नुवाकोट, चितवन, म्याग्दी, पाल्पा, लमजुङ, बर्दिया, बाजुराका केही र प्रमुख सडकहरू चाहिँ अवरोध अवस्थामा छन् र खुलाउने प्रयास भइरहेको छ। त्यस्तै हिजो नै हेर्दाखेरि नारायणी नदीको जलस्तर पनि खतराको नजिक नै पुगेको अनुमान अझ 4 लाख क्युसेक पानी नारायणी नदीमा बगेको राति 11 बजीसम्म भनेर प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनु भएको थियो। त्यसरी हेर्दाखेरि चितवन नवलपुरका नवलपरासी जिल्ला चाहिँ अलिकति बाढीको उच्च जोखिम नै रहेको अवस्था अहिले पनि विद्यमान छ। त्यही भएर नवलपरासी जिल्ला प्रशासन कार्यालय चितवन, त्यस्तै नवलप्रासी पश्चिममा चाहिँ त्यहाँ दल नदी तटीय क्षेत्रमा बस्नुहुने जनसमुदायलाई चाहिँ त्यहाँ स्थानीय प्रशासनले चाहिँ स्थानीय निकायहरूले चाहिँ माइकिङ मार्फत चाहिँ उहाँहरूलाई सजग रहन, सुरक्षित स्थानमा बस्नको लागि अनुरोध पनि गर्नुभएको छ। हिजैकै दिनमा चाहिँ बाँकेको राप्ती र डडुवा खोला बन्नकै डडुवा गाउँपालिका वार्ड नम्बर 1 का 70-80 घरहरूलाई चाहिँ मा पानी पसेको कारण उहाँहरूलाई चाहिँ 200 जति व्यक्तिहरूलाई सुरक्षित रूपमा अस्थायी व्यवस्थापन गरियो। त्यसै नवलपरासी पूर्वको अथवा गैंडाकोट नगरपालिका वार्ड नम्बर 2 पनि नारायण नदी किनारमा अवस्थित बोटे टोलमा रहेका 80 घरधुरीहरूमा चाहिँ 81 नारायण नदीमा पानी पसेको कारणले गर्दा उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्नु पर्यो, उहाँहरूलाई अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। यसरी हेर्दाखेरि अहिलेको यो वर्षाको कारणले चाहिँ मानवीय जनजीवनमा महत्वपूर्ण प्रभाव पारेको देखिन्छ।
अब यो प्राधिकरणले र गृह मन्त्रालयले लामो समयदेखि यसको पूर्व तयारीका क्रियाकलापहरू सञ्चालन गर्ने र यसको व्यवस्थापनमा काम गर्ने गरिरहेको छ। मूलत अहिले यो पूर्व तयारीहरूले तत्काल निम्त्याएको यो विपदलाई न्यूनीकरण गर्ने सन्दर्भमा, क्षति न्यूनीकरण गर्ने सन्दर्भमा या त्यसपछिको उद्धार राहतमा कतिको सहजता भएको छ, यहाँहरूको अभ्यासले के भन्छ?
हामीले सामान्यतया प्रत्येक वर्ष मनसुनको बेला चाहिँ पानी आउने बाढी पहिरो जाने नेपालको लागि नयाँ कुरा होइन. नेपालको भौगोलिक बनावट चाहिँ सोही प्रकृतिको भएको कारणले गर्दा यस वर्ष पनि हामीलाई पानी पर्ने बाढी आउने त्यस्तै पहिरोहरू खस्ने पूर्वानुमान थियो. अब यही अन्तर हामीले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार गर्यौँ. हामीले केन्द्रीय स्तरमा मात्र होइन सबै प्रदेशहरूले सातवटा प्रदेशले आफ्नो प्रादेशिक स्तरमा पनि प्रतिकार योजना तयार गर्नुभयो. जिल्लाको वस्तुस्थितिहरूलाई जिल्लाका जिल्ला विपद व्यवस्थापन समितिले पनि आफ्नो जिल्लामा कसरी व्यवस्थित राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउने भनेर राष्ट्रिय के अरे जिल्ला स्तरीय कार्ययोजना तयार पारेको थियो. स्थानीय तहहरूले पनि गर्नुभएको थियो. यसरी हेर्दाखेरि हामीलाई चाहिँ यो व्यवस्थित ढङ्गले र यो हाम्रो कार्ययोजनामा चाहिँ राहत र उद्धारमा खटिने पूर्व तयारीमा खटिने सबै निकायहरूको समन्वयमा यो कार्ययोजना तयार पारिएको कारणले गर्दाखेरि राहत र उद्धार कार्यलाई प्रभावकारी रूपमा गर्नको निम्ति यसले सजिलो नै भएको छ. त्यति मात्रै भएन, हामीले चाहिँ केन्द्रीय स्तरमा गृह मन्त्रालयको सहसचिव विपद तथा दण्ड व्यवस्थापन महाशाखाको सहसचिवको संयोजकत्वमा राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन कमान्ड टोली नै गठन गरेका थियौँ. जसभित्र चाहिँ राहत र उद्धारको कार्यमा प्रभावकारी रूपमा खटिनको निम्ति चाहिँ आवश्यक पर्ने निकायहरूको प्रतिनिधित्व रहेको थियो. जसले गर्दाखेरि यस्ता महत्त्वपूर्ण विपदको सन्दर्भमा त्यो कमान्ड टोलीले पनि आवश्यक निर्देशन दिने सम्बन्धित निकायमा समन्वय गर्ने भएको कारणले गर्दाखेरि यो कार्यहरू सहज रूपमा अगाडि बढेको छ. त्यस कारणले गर्दा सँगसँगै हामीले चाहिँ तिनवटा सुरक्षा निकायहरूले पनि आफ्नो आफ्नो चाहिँ कार्ययोजना तयार गर्नुभयो. कहाँ कसलाई कहाँ जोखिमहरू छन्, कुन ठाउँमा चाहिँ आफ्नो सुरक्षा निकायलाई डिप्लोयमेन्ट गर्नुपर्छ, कसरी चाहिँ राहतका सामग्रीहरू लिएर जानुपर्छ भन्ने लगायतका यावत विषयहरूको हामीले पूर्व अनुभवका आधारमा चाहिँ हामीले गरेको कारणले गर्दा अझै पनि के लाग्छ भन्दा हामीले जुन रूपमा यो वर्ष चाहिँ हामीले अपेक्षित रूपमा निकै नै उल्लेखनीय रूपमा नै जुन किसिमको हुन सक्ने हामी अनुमान गरिएका थियौँ घटनाहरूलाई घटाउन सकेका छौँ भन्ने नै लाग्छ अहिलेसम्म. अहिले पनि आज पनि मलाई सबै जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीजीहरूसँग हामी नियमित रूपमा सम्पर्कमा छौँ. उहाँहरू धेरै जिल्लामा आज सुरक्षा निकायका प्रमुखहरू प्रमुख जिल्ला अधिकारीजीहरू सुत्नु भएको छैन. उहाँहरू चाहिँ नियमित रूपमा आफ्नो जिल्लाको वस्तुस्थिति लिने सुरक्षा निकायहरू सबै उहाँहरूसँग भएको सुरक्षा निकायहरूलाई चाहिँ उच्च सतर्कतामा रहेर तयारी अवस्थामा राख्नुभएको छ. आफूले त्यहाँका स्थानीय पालिकाहरूसँग उहाँहरू समन्वयमा हुनुहुन्छ. त्यहाँ कतिपय जिल्लाहरूमा चाहिँ हिजै पनि आपतकालीन बैठकहरू बस्नु भएको छ. विपद व्यवस्थापन समितिको त्यो बैठकहरू बस्नु भएको छ. आवश्यक पूर्व तयारी कामहरू गर्नुभएको छ. त्यस कारणले गर्दाखेरि हाम्रो स्रोत साधन र हाम्रो मुलुकको सामर्थ्यले भ्याएसम्म हामी प्रभावकारी रूपमा नै लागेका छौँ भन्ने कुरा अनुरोध गर्न चाहन्छु.
जस्तो पछिल्ला विवरणहरू भनौँ न, यहाँहरूको विवरणले 23 भन्दा बढी घटनाहरू भए यो तीन दिन यता भनेर भनेको छ र यी घटनाहरूका सन्दर्भमा चाहिँ तत्काल स्थानीय तहसँगको समन्वयको सन्दर्भ या जिल्ला प्रशासन कार्यालयसँगको समन्वयको सन्दर्भमा कहीँ न कहीँ समस्या उत्पन्न भएको पनि देखिएको छ. यो संरचनाका कारणले पनि चाहिँ हुन सक्छ. यो संरचनाका कारणले आएको समस्या समाधान गर्ने सन्दर्भमा यहाँहरूको कतिको प्रयास भइरहेको छ, प्राधिकरणले यसलाई कतिको हेरेको छ, अथवा गृह मन्त्रालयले संघीय चाहिँ स्तरबाट कतिको हेरेको छ, यसमा कहीँ न कहीँ यसको भूमिका हो उसको भूमिका हो भन्ने खालको कुराहरू यो बीचमा दुई तीन दिनमा आयो भन्ने खालका रिपोर्टिङहरू छन्।
होइन, हामी पनि संहिताको अभ्यास हामी गरि नै राखेका छौँ. त्यस कारणले गर्दाखेरि कतिपय ठाउँमा व्यवहारिक रूपमा काम गर्दै जाँदाखेरि समस्याहरू आयो होला. नीतिगत रूपमा त हाम्रो संविधानले स्पष्ट गरिसकेको छ हाम्रो भूमिकालाई. अब तर पनि के अझै पनि लाग्छ भन्दाखेरि हामीले केन्द्रीय रूपमा पनि सोच्दाखेरि पनि अब तिनै तवटा तहका सरकारहरूलाई विपद व्यवस्थापनको अधिकार क्षेत्रभित्र रहेको राखिएको छ संविधानले नै. अझ स्थानीय तहहरूको त एकल अधिकार क्षेत्रभित्र विपद व्यवस्थामा राखिएको छ. त्यस कारणले गर्दाखेरि कसको भूमिका कतिसम्म रहने होइन, अब कतिसम्मका विपद घटना हुँदा स्थानीय तहले मात्रै उसले मात्रै एकल जिम्मेवारी लिएर हेर्ने, कति अवस्था भएपछि प्रदेशले हेर्ने, एकदमै ठुलै विपद आउँदा राष्ट्र केन्द्रीय स्तरमा हेर्ने हो कि हो, यस्ता खालका कन्फ्युजनका कुराहरू चाहिँ नीतिगत रूपमा पनि नभएका चाहिँ होइनन्। तथापि पनि हामी अहिलेसम्म चाहिँ इन्टिग्रेटेड मोडलबाटै काम गरिरहेका छौँ. त्यस कारणले गर्दाखेरि कुनै पनि घटना घट्यो भने चाहे धेरै ठुलो होस् चाहे सानो होस्, तिनवटा तहका सरकारको सहकार्यमा काम गरेर त्यसको मिड पोइन्टको रूपमा चाहिँ जिल्ला विपद व्यवस्थापन समितिले काम गर्ने, तिनवटा तहका सरकारहरूको व्यवस्थापन गर्ने, समन्वय गर्ने, सहजीकरण गर्ने काम चाहिँ जिल्लाको प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा भएको जिल्ला विपद व्यवस्थापन समितिले नै गरिराखेको छ। र विशेष गरी चाहिँ रात र उद्धार कार्यहरूमा पनि अहिले सुरक्षाकर्मीको परिचालन चाहिँ अलिक प्रभावकारी नै अहिलेको अवस्थामा उहाँहरूकै परिचालन नै बढी हुने कारण र प्रमुख जिल्ला अधिकारीहरूले नै सुरक्षा निकायलाई परिचालन गर्नुहुने भएको कारणले गर्दाखेरि पनि अहिलेको महत्त्वपूर्ण भूमिका चाहिँ जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय विपद व्यवस्थापन समिति, प्रदेश विपद व्यवस्थापन समिति र केन्द्रको गृह मन्त्रालय र प्राधिकरणको समन्वयमा उहाँले नै गरिराख्नु भएको छ। त्यस कारणले धेरै ठुलो कन्फ्युजन हजुर त छैन। तथापि पनि के भन्दाखेरि केही न केही चाहिँ अब संहिताको सन्दर्भमा, तीन तहका सरकारको सन्दर्भमा काहीँ न काहीँ व्यवहारिक रूपमा काम गर्दै जाँदाखेरि कठिनाई नभएको चाहिँ भएको हुनसक्छ।
अब अहिले पछिल्ला चाहिँ विवरणहरू जुन यहाँले सुरुमा भन्नुभएको थियो, ती ठाउँहरूमा अब राहतका उद्धारका क्रियाकलापहरू चाहिँ कसरी चलिरहेका छन्? यहाँले एउटा महत्वपूर्ण सन्दर्भ चाहिँ उल्लेख गर्नुभयो कि अधिकांश जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू रातभरि नै सक्रिय हुनुभएको छ भनेर, पछिल्लो विवरणहरू चाहिँ के छन्? जस्तो यहाँले सुरुमा दिएका विवरणहरूमा अहिले पछिल्लोको ताजा अवस्था के छ कि बस्तीहरूमा जहाँ पानी पसेका थिए कतिपय चाहिँ ठाउँहरूमा ती पानीहरू घटेको छ कि पानीको सतहहरू घटेको छ, त्यहाँ उद्धारका कामहरू कसरी भइरहेका छन्, मानिसहरू डुबेका छन् कि उनीहरू सुरक्षित स्थानमा सारिएका छन् कि?
धेरै 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 त अहिले रात उद्धारको काम नै गर्नुपर्ने गरेको देखिँदैनन् होइन। पानी परिराखेको कारणले परिराखेको भए तापनि व्यक्तिहरू आफ्नो घरमा सुरक्षित नै हुन्छ। तैपनि के ठाउँहरू जस्तै बाँकीको चाहिँ मैले अघि नै भने डडुवा गाउँपालिका वार्ड नम्बर एकमा चाहिँ 75-80 घर र गैंडाकोट नगरपालिकाको चाहिँ बोडेटोलमा चाहिँ 80 घरको हारारी चाहिँ पानी पसेको कारणले गर्दा त्यो ठाउँमा डुबानमा भयो र त्यहाँका मान्छेहरूलाई अस्थायी रूपमा व्यवस्थापन गर्नको निम्ति सुरक्षित स्थानमा सारिएको छ। अवश्य पनि सुरक्षित स्थानमा यो भर्खरै हिजोको कुरा हो, त्यस कारणले गर्दा अब यो पक्कै पनि स्थानीय विपद व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा उहाँहरूले रातको कामहरू, धेरै ठुलो जनसङ्ख्या पनि छैन त्यस कारणले पक्कै पनि रातको कामहरू गर्नुहुन्छ, दिनुहुन्छ उहाँहरूलाई न्यूनतम पाइने। कतिपयहरूले त आफ्नै घरबाट पनि सामान लिएर जानुभएको हुनसक्छ, उहाँहरूलाई आवश्यक पर्ने सामानहरू चाहिँ जिल्ला र स्थानीय विपद व्यवस्थापन समन्वयमा चाहिँ यो काम हुन्छ हुन्छ। त्यस कारणले गर्दा धेरै ठुलो रात र उद्धारको काममै अहिले एकदम तनाखो भएर बस्नुपर्ने अवस्था चाहिँ सबैतिर छ, तर धेरै ठुलो जटिलता नै चाहिँ आइसकेको अवस्था देखिँदैन।
जस्तो अब पनि केही दिन अझै वर्षा जारी रहनेछ भनिएको छ, पूर्व तयारीको अवस्था के छ, कहाँ कहाँ यस्तो हुन सक्छ भन्ने सम्भाव्य क्षेत्रहरू यहाँहरूले पहिचान गर्नुभएको छ कि होइन सबै ठाउँमा यो हुन सक्छ त्यस कारणले चाहिँ पूर्व तयारीमा बस्नु भनेर सबैलाई भनिएको छ?
होइन, फेरि यो वर्षाको विशेषता कस्तो हुन्छ भन्दाखेरि सबैतिर पानी परिरहेको छ। अब हाम्रो भौगोलिक अवस्था भनेको सबै नै एक किसिमले भन्ने हो भने पहाडी अवस्था पहाडी क्षेत्रमा चाहिँ पहिरो जाने, कुन ठाउँमा मोटामोटी अलिक बढी जाने सम्भावित ठाउँहरू त पहिचान गरिएकै छ, तर कहिलेकाहीँ चाहिँ हामीले पहिचान गरेको सम्भावित ठाउँभन्दा अर्कै ठाउँमा पनि पहिरो गइदिन सक्छ, किनभने विपद भनेकै त्यही हो। अब बाढीहरूमा चाहिँ तराईका अधिकांश स्थानहरूमा बाढीको जोखिम नै छ, तर पनि अहिलेको यही अवस्थाको पानी भइरहेको र कुनै अनपेक्षित ठुलै घटना घटेन भने सम्भवतः अब चाहिँ यो ठाउँमा नै जाला, यो ठाउँमा नै डुबान होला भन्न त अहिले नै ठ्याक्कै भन्न सकिएको छैन। जिल्ला स्तरबाट चाहिँ प्रमुख जिल्ला अधिकारीज्यूहरूले विशेष कुनै ठाउँहरू उहाँहरूले व्यवस्थापन गर्ने गरी बनाउनु भएको पनि हुनसक्छ। अब केन्द्रीय स्तरमा चाहिँ यो ठाउँ बढी जोखिममा छ, यो ठाउँलाई नै उयो गर्नुपर्छ भन्न चाहिँ हामीलाई जानकारी धेरै गराउनु भएको छैन। तर अहिले हामीले यहाँ केन्द्रीय रूपमै हामीले याद गर्दाखेरि चाहिँ थाहा गर्दाखेरि नारायण नदीका आसपासका किनारहरूमा, अब त्यस्तै गरी हाम्रो बदियाको यो बबई नदीको किनारहरूमा छेउमाहरूमा राप्ती नदीको किनारहरूमा चाहिँ अलि बढी पानीको जलसतह बढिरहेको छ, त्यस कारणले त्यो ठाउँहरू अलि बढी जोखिममा छन् भन्ने खालको चाहिँ हामीले जानकारी प्राप्त भएको छ, गराउनु भएको छ। र त्यो छेउमा चाहिँ उहाँहरूले माइकिङ गरेर पनि त्यहाँका जनतालाई सुरक्षित ठाउँमा आवश्यक पर्यो भने सुरक्षित स्थानमा जानको निम्ति अनुरोध गर्ने लगायतका कामहरू भइ नै राखेका छन्। त्यस कारणले गर्दा अहिले नै धेरै ठुलो रात र उद्धारको कार्यहरू सञ्चालन गरिराख्नुपर्ने अवस्था भन्दा पनि उच्च एकदम उच्च सतर्कतामा सबै सुरक्षा निकायहरूलाई राखिएको छ, प्रमुख जिल्ला अधिकारीजीहरू त्यहाँका स्थानीय पालिकाहरूसँग उहाँहरू नियमित सम्पर्कमा हुनुहुन्छ र जुनसुकै घटना घट्यो भने तत्काल राहत उद्धारको निम्ति प्रभावकारी रूपमा परिचालन हुने गरी तयारी अवस्थामा चाहिँ हामीले रहन उहाँहरूलाई भनेका पनि छौँ र उहाँहरू पनि त्यही अवस्थामा हुनुहुन्छ।
हामी अन्तरसंवादमा छौँ। हामी अन्तरसंवादमा हरेक दिन बिहान यसै समयमा समसामयिक विषयमा कुराकानी गर्ने गरेका छौँ। आज हामीसँग कुराकानीमा हुनुहुन्छ गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण प्राधिकरणका प्रवक्ता डिजन भट्टराई। हामी विशेष गरी पछिल्लो तीन दिन यताको वर्षा र त्यसले पारेको क्षतिको अवस्थालाई विश्लेषण गर्दै राहत उद्धार लगायतका प्रयासबारे कुराकानी गरिरहेका छौं। प्रवक्ताज्यू, अब जस्तो यी केही चाहिँ सरकारका तर्फबाट अथवा सम्बन्धित निकायहरूका तर्फबाट गरिनुपर्ने सामूहिक चाहिँ खालको समस्याको समाधानको सन्दर्भ भयो, तर यहाँहरूको पछिल्लो विपदका केही हामीले यदि विवरण हेर्यौं भने व्यक्तिगत तहबाट गर्नुपर्ने सतर्कता त्यो अनुरूप हुन नसकेका कारण क्षति भएको देखिएको छ। उदाहरणका लागि यहाँले अघि उल्लेख गर्नुभयो कि मकवानपुरको कैलाश गाउँपालिका 3 65 वर्षीय एक पुरूष बजारबाट घर फर्कने क्रममा स्थानीय कालिका खोलाले बगाएर मृत अवस्थामा भेटिनु भयो। त्यस्तै गुल्मीमा पनि त्यस्तै भयो। धुर्कोट गाउँपालिका 6 धुर्कोट बस्ती कि एकजना 41 वर्षीय महिला माइतमा टीका लगाउन जान थाल्नु भएको थियो, अरौती खोलाले बगायो, मृत अवस्थामा फेला पर्नुभयो। प्युठानकै घटना पनि एकजना 5 वर्षीय बालक बुवासँगै जाँदै थिए, चाहिँ स्थानीय खोला तर्ने क्रममा बेपत्ता भए। त्यस्तै अर्घाखाँची घटना पनि त्यही हो, 10 वर्षीय बालक एकजना आमासँगै जाँदै थिए, खन्ज्याङ खोला चाहिँ तर्ने क्रममा बगायो। अब यो व्यक्तिगत तहबाट गर्नुपर्ने सतर्कताका सन्दर्भमा यस्तो बेलामा के सुझाव छ प्राधिकरणको?
विशेष गरी हाम्रो अझै पनि हामी विपदलाई हामीले रियलाइज गर्ने गम्भीरतापूर्वक बोध गर्न सकेका छैनौँ। हामी वर्षौंदेखि नेपालको पर्यावरण भोग्थ्यौँ, यहाँको बाढी पहिरोसँगै थाहा पाउन थाल्यौँ, यसैमा हामी रमाउन थाल्यौँ। यो एउटा जोखिमको रूपमा हामीले कहिले पनि बुझेनौँ। त्यस कारणले गर्दा हाम्रो विपदप्रतिको बुझाइ नै कमजोर रह्यो। होइन, हामीले जोखिमसँग चाहिँ सनसनी खेल्न थाल्यौँ। होइन, यो खोला त भने वर्षौंदेखि देखिरहेको छ, यी चाहिँ खोलाले मलाई के गर्ला र बगाउँदैन होला भन्ने खालको, होइन, यो वर्षौंदेखि यस्तै घरमा हामी बसिरहेका छौँ, अहिलेसम्म यो पहिरोले लगेको छैन, यसपालि चाहिँ किन लग्ला र भन्ने जस्तो। त्यस कारणले गर्दा हामीले जोखिमलाई बोध गर्न सकेनौँ, जसको कारणले गर्दा हाम्रो सामान्य हामी त्यसैमा जोखिमप्रति हेबिचुअल हुँदाखेरि, बानी पर्दाखेरि, जोखिममा रमाउने बानी पर्दाखेरि, जोखिमसँगै खेल्ने बानी पर्दाखेरि घटनाहरू घटिरहेका छन्। त्यस कारणले गर्दा अब बिस्तारै हामीले नयाँ संस्कृतिको विकास गर्नुपर्छ। वास्तवमा यो स्थानीय सानो बच्चादेखि वृद्धसम्म पनि जोखिमलाई बोध गर्नको निम्ति हामीले एकैचोटि त हुँदैन, यो संस्कृतिको रूपमा विकास हुँदै जानुपर्छ। त्यस कारणले गर्दाखेरि हामीले आज कति सकिन्छ बिस्तारै बिस्तारै जनताहरूलाई जोखिमको बारे बुझाउने, मान्छेलाई खोलामाले बगाउँछ भने सबैलाई थाहा छ, तर पनि किन खोलामा पसिरहेको छ भन्दा उसले फेरि उसलाई चाहिँ बगाउँछ नै भन्ने पनि छैन। वर्षौंदेखि म यो काम गरिरहेको छु, मैले गर्दा केही हुँदैन होला भन्ने, त्यस कारणले गर्दाखेरि यी घटना घटिरहेका छन्। त्यस कारणले अहिले हजुरले भने जस्तै विपदको बारेमा बोध गराउने, विपदको संवेदनशीलतालाई अनुभूत गराउने संस्कृतिको बिस्तारै विकास गर्दै लिएर जानुपर्छ। यसमा चाहिँ हामीले विभिन्न किसिमका सूचना संयन्त्रहरू प्रयोग गरेर पनि यो काम गरिरहेका छौँ। अहिले विशेष गरी तपाईँहरूलाई एकदम तपाईँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु, मिडियाले गर्दाखेरि धेरै ठुलो एउटा सचेतना फैलिएको छ। योचोटिको वर्षा पनि निकै ठुलो वर्षा हो, तर तपाईँहरूले बारम्बार यो वर्षाले आउन सक्ने, यसरी पानी पर्न सक्छ, यो वर्षाले यो क्षति हुनसक्छ भनेको कारणले गर्दा सबै जनताहरू घर घरमा बस्नुभयो। हुनसक्छ केही अनपेक्षित घटनाहरू त घटेका छन्, केही मान्छेहरूको मृत्यु पनि भएको छ, होइन, हराइराखेर बेपत्ता हुनुभएको छ, तथापि पनि अझै छुन सक्ने ठुला जोखिमहरू घटेका छन्। त्यस कारणले गर्दा हामीले जनतालाई बुझाउने कुरा नै प्रमुख कुरा हो, त्यसमा तपाईँहरूको पनि ठुलो भूमिका हुन्छ। यसै गरी जनताहरूलाई चाहिँ सूचित गरिदिनु होला भन्ने तपाईँहरूसँग पनि अनुरोध छ, र हामी पनि त्यो ढङ्गको कार्यक्रमहरू, क्याम्पेनिङहरू, जनसमुदायको परिचालन गर्ने कामहरू गरिराखेका छौँ।
अब यो भयो पछिल्लो तीन दिन यताको हामी केही विश्लेषणहरू गर्यौं। अब यो समग्रतामा यदि हामीले अध्ययन गर्ने हो भने गत वैशाख 1 गतेदेखि अस्ति असोज 2 गतेसम्म विपदका घटनाहरूले थुप्रै चाहिँ क्षति पुर्याएको छ, ठूलो संख्याको चाहिँ जनधनको क्षति भएको छ, मानवीय 230 जना व्यक्ति त पहिरो बाढी चट्याङ लगायतका यी चाहिँ जुन विपदका घटनाहरू छन् त्यसका कारणले ज्यान गइसकेको छ। 15 जना भन्दा बढी बेपत्ता छन्। झण्डै 600 जना घाइते भएको विवरण यहाँहरूसँग छ। त्यसै गरी यो 2439 परिवार प्रभावित भएको छ। यो क्रम चाहिँ हरेक वर्ष यसै गरी दोहोरिनै रहेको छ। हुन त यहाँले अघि नै उल्लेख गर्नुभयो यो विपद कसैलाई जानकारी दिएर आउने कुरा होइन। यद्यपि यसको न्यूनीकरणमा जुन खालको प्रयासहरू हुनुपर्ने हो, संयुक्त प्रयासहरू जसरी अगाडि बढ्नुपर्ने हो, त्यहाँ देखिएका समस्याहरू चाहिँ यहाँले के चाहिँ देख्नु भएको छ, त्यो कसरी औल्याउनुहुन्छ, त्यसलाई समाधान गर्ने सन्दर्भमा यहाँहरूको के दृष्टिकोण छ?
होइन, व्यवस्थित रूपमा कार्य गर्यो भनेदेखि केही न केही घटाउन सकिन्छ भन्ने कुरा हामीले गत वर्ष र यो वर्षको डाटालाई हेर्दाखेरि पनि लगभग निकै ठुलो संख्यामा गत वर्षको मृत्यु भन्दा यो वर्षको मृत्यु निकै ठुलो संख्यामै घटेको छ। लगभग 40-50% हाराहारी नै घटेको छ। त्यस कारणले गर्दा सबैको समन्वयमा व्यवस्थित रूपमा कार्य सम्पादन गर्न सकियो भनेदेखि पक्कै पनि हामी मृत्युलाई घटाउन सक्छौँ भन्ने एउटा हामीले गर्न सक्छौँ। अब गत विभिन्न केही वर्षको उदाहरण हेर्ने हो भने पनि हाम्रो पहिरोको संख्या चाहिँ बढिरहेको छ। पहिरोबाट मृत्यु हुनेको, बाढीबाट मृत्यु हुनेको संख्या चाहिँ घटिरहेको छ। यो भनेको हाम्रो पूर्व सूचना प्रणालीको कारणले पनि यो काम यो कुराहरू भइरहेको छ। तर त्यति हुँदाहुँदै पनि हामीसँग समस्याहरूको त एकदमै ठुलो चुनौतीहरूको ठुलो पहाडहरू नै छन्। किनकि पहिलो कुरा अहिले नै मैले सुरुवातमै भनेको थिएँ, हामीले जनताहरूलाई विपद बुझाउन सकेका छैनौँ, विपदको संवेदनशीलता बुझाउन सकेका छैनौँ। उहाँहरू वर्षौँदेखि विपदमा रमाउने बानी भन्नुभएको, विपदसँगै खेल्ने बानी हुनुभएको, उहाँहरूलाई विपद जस्तो लाग्यो। एकैचोटि आपद एकदमै मान्छे झन्झन्को क्षति भएपछि मात्रै विपद भयो भने थाहा हुन्छ, नत्र भने सम्भावित जोखिमलाई बोध गर्न नसक्नु यो संस्कृति हाम्रो जुन छ, यो संस्कृति नेपालको विपद व्यवस्थापनको निम्ति सबैभन्दा मेजर च्यालेन्जको रूपमा देखेको छ। नम्बर एक। नम्बर दुई चाहिँ अर्को कुरा भनेको, हामी यो विपदको निम्ति धेरै ठुलो लगानी जरुरी पर्छ। जुन किसिमको लगानी, यो राष्ट्रिय यो पब्लिक भनेको सार्वजनिक लगानी पनि त्यति ठुलो जरुरी पर्छ, व्यक्तिले निजी क्षेत्रले गर्ने लगानी पनि ठुलो जरुरी पर्छ। तर हामीले अपेक्षित रूपमा लगानी गर्न नसकेको कारणले गर्दाखेरि जुन किसिमको विपदलाई घटाउनु पर्ने थियो त्यो घटाउन सकेका छैनौँ। आज पनि हामीले सामान्य एउटा प्रत्येक एउटा घरमा आग लागि हुँदाखेरि आगो निभाउने एउटा मेसिन भन्दा पनि त्यो फायर एक्सटिङ्युसर मेसिन उयो राखेका छैनौँ, जसको कारणले गर्दा पनि आग लागेका धेरै घटनाहरू घटिरहेका हुन्छन्। त्यस्तै गरी तेस्रो कुरा भनेको, अहिले हामी तीन तहको संहितामा गइसकेका छौँ। तीन तहको संहितामा सरकार बिचमा हुने अन्तर सम्बन्धका कारण समन्वयलाई प्रभावकारी गराउने कुरा पनि एउटा चुनौतीको रूपमा रहेको छ। त्यस्तै गरी हाम्रो शासकीय पद्धतिमा गर्नुपर्ने सुदृढीकरण कुराहरू छन्। अब त्यस्तै गरी हाम्रो हामीले लगानी अघि लगानी कुरा त आयो, हामीले पुननिर्माणका कुराहरू, पुनस्थापना कुराहरू, रात र उद्धार कार्यलाई प्रभावकारी बनाउने कुराहरू अझै पनि चुनौतीकरण छन्। वास्तवमा हामी अझै पनि सुरक्षाकर्मीलाई नै हामी उद्धारमा खटाइराखेका छौँ। खासमा स्थानीय जनसमुदायलाई तालिम प्रदान गर्ने र स्थानीय जनसमुदाय नै पहिलो रेस्पोन्डर हुन्, उद्धारकर्ताहरू हुन् भन्ने कुरालाई स्थापित गर्नु जरुरी छ। त्यस कारणले प्रत्येक वाडामा पुगेर कम्ती पनि एउटा वाडामा 200 जनालाई चाहिँ विभिन्न प्रकोपहरू आयो भने ती उद्धार गर्न सक्ने गरीको जनशक्तिको निर्माण गर्नुपर्ने छ। त्यस कारणले गर्दा पनि त्यो कुरा पनि अझै चुनौती कुरा छ। यसरी हेर्दाखेरि हामीले गर्नुपर्ने कामहरू धेरै नै छन् र त्यही अनुसारको हामी कामहरू गर्नको निम्ति नीतिगत रूपमा त अगाडि बढिसकेका छौँ, तर अब कार्यगत रूपमा चाहिँ बिस्तारै हाम्रो स्रोत साधन हाम्रो सामर्थ्यले भ्याएसम्म हामी अगाडि बढ्ने प्रयासमा छौँ।
भट्टज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
रेडियो नेपालले जुन ढङ्गले विपदका सन्दर्भमा आम जनसमुदायलाई चाहिँ जानकारी गराउने उद्देश्यले कार्यक्रम राखिदिनु भयो, यसको लागि तपाईँप्रति पनि र रेडियो नेपालप्रति पनि आभार व्यक्त गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण प्राधिकरणका प्रवक्ता डिजन भट्टराई। पछिल्लो केही दिन यता परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण देशका नदी तथा खोलामा जलस्तर बढ़ेकाले तटीय क्षेत्रका सयौं बस्ती डुबानमा परेका छन्। कतिपय स्थानमा बाढ़ी र पहिरोले विपद निम्त्याएको छ। वर्षाले सड़क नै डुबाइदिएपछि नेपालगंज गुलरिया सहितका कतिपय सड़कमा आवागमन अवरूद्ध भएको छ। पहिरोका कारण ठूला साना गरी कतिपय राजमार्गहरू पनि आंशिक रूपमा अवरूद्ध भइरहेका छन्। यिनै विषयमा हामी आजको अन्तरसंवादमा केन्द्रित थियौं। अन्तरसंवादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। मलाई विदा दिनुहोस्। नमस्कार।